دیکھیے گا
لیول پہ کوآپریشن
جیسے آپ نے فرمایا کہ اس کی سیاسی وجوہات ہیں, ایک تو خیر بین الاقوامی وجوہات رہی ہیں, اب اگر وہ ہٹ گئی ہیں تو کیا اب بھی سیاسی وجوہات ہیں, کیا اب بھی تہران کے ساتھ تعلقات میں ریاض کا بھی کوئی اثر و رسوخ ہے, اس طرف آپ کا اشارہ ہے, یا پاکستان کے اندر جو دو بڑی سیاسی جماعتیں ہیں ان کا ٹلٹ ایک کا زیادہ تہران کی جانب, ایک کا زیادہ ریاض کی جانب, یہ اس کی ایک وجہ بھی ہو سکتی ہے؟
آئی تھنک ایک ریجنل پالیٹکس ڈیفینیٹلی اس میں حصہ ہے, کیونکہ ریجنز میں ابھی بھی ٹینشنز خاصی ہیں, اور جب اگر پاکستان ذرا عرب ملکوں کی طرف رجحان کرتا ہے تو ایران تھوڑا سا خفا ہوتا ہے, اگر پاکستان ایران کی طرف آتا ہے تو عرب خفا ہو جاتے ہیں. لیکن ہمیں ان چیزوں کو اوور کم کرنا پڑے گا کہ یہ ہمیں ایران کے ساتھ اور عرب دنیا کے ساتھ ون ون ریلیشن شپ ہمیں کریٹ کرنی ہے. سو آئی تھنک کہ یہ پولیٹیکل اور لوکل جو پالیٹکس ہے, ریجنل پالیٹکس سے اس کا خاصا
قریب تعلق بنتا ہے. ڈاکٹر شہد حسن صدیقی صاحب, آپ کا بھی بہت شکریہ, آپ نے ہمیں جوائن کیا, یہی سوال آپ سے بھی ہیں, آپ کا انالیسس بھی چاہیں گے. ایران کے ساتھ آج تک کہتے تو بہت ہیں کہ پوٹینشیل بہت زیادہ ہے تجارت کی, اور ضرورت بھی ہے چونکہ سرحدیں ملتی ہیں, قریب ہیں, لیکن وہ اس کو گریب نہیں کیا جا سکا, کیپٹلائز نہیں کیا جا سکا. آپ کے خیال میں کیا وجوہات ہیں, اور اگر پولیٹیکل ریزنز ہیں تو اس کا ریفرنس کیا ہے ان پولیٹیکل ریزنز کا؟
جی میں بالکل آپ کو پریکٹیکل بات بتا دوں.
جی جی,
پاکستان اس بات کو اچھی طرح سمجھتا ہے کہ ہمارے چار ملکوں سے سرحدیں ملتی ہیں, جن میں سے دو کے ساتھ ہمارے تعلقات بہت خراب ہیں, تو بھارت اور افغانستان. تو چین کے علاوہ ایران کی اہمیت اپنی جگہ ہے, لیکن دوسری بدقسمتی یہ ہے کہ پاکستان کی جو اکنامک پالیسیز ہیں وہ پوری کی پوری جو ہے نا سیلف ریلائنس کے بجائے قرضوں اور ریمیٹنسز کے اوپر ہیں. وہ نہ ٹیکسز کے اوپر ہے نہ سیونگز کے اوپر ہیں, کیونکہ طاقتور طبقوں کا مفاد متاثر ہوتا ہے. تو 20 ارب ڈالر کی ترسیلات اگر ایک سال میں آئی ہیں پاکستان میں, 20 بلین ڈالر, اس میں سے 10 ارب ڈالر جو ہے وہ سعودی عرب اور یو اے ای سے آئی ہیں. تو آپ یہ دیکھیے کہ ہم تو 500 ملین ڈالر کے لیے آئی ایم ایف کے پاس بھاگتے ہیں, یہاں 10 ارب ڈالر کا مسئلہ ہے سال کا. پلس اس کو اگر اور آپ آگے بڑھائیں تو اس میں سے 29% جو ہے امریکہ اور برطانیہ سے آئے ہیں. ہماری جو ایکسپورٹس ہیں وہ بڑی حد تک آپ کو پتا گیا کہ وہ اور امپورٹس یوروپ کے اوپر ہم ڈیپینڈ کرتے ہیں. اگر آپ دیکھیں تو 3 سال میں پاکستان اور ایران کے جو تجارتی اور سرمایہ تعلقات ہیں تقریباً 0 آ گئے ہیں. 3 سال میں انہوں نے 3 ملین ڈالر کی ہماری سرمایہ کاری کی ہے. تو اگر آپ کوئی بھی ان کو سگنل نہیں دیتے, تقریباً 20 سال سے ایران پاکستان گیس پائپ لائن پروجیکٹ پڑا ہے اور ایران نے اپنے حصے کا کام مکمل کر دیا, اور میں نے تو حکومت پاکستان کو یہ کہا تھا کہ اگر وہاں تک کام ہو گیا تو آپ گوادر پر لے لیں, نواب شاہ تک جانے کی کیا ضرورت ہے, اور کام شروع ہو جائے گا. لیکن پولیٹیکل پریشرز کے علاوہ اکنامک پریشر جو ہیں ہمارے, کہ ہمیں پھر جو ہے ہمارا انحصار اتنا زیادہ ریمیٹنسز اور قرضوں پر ہے, ہم سعودی عرب اور عالمی اداروں کو اور مغرب کو قطعی ناراض نہیں کر سکتے, ان کی کنسنٹ کے بغیر ہم آگے نہیں چل سکتے. تو کسی بھی اہمیت ہو ایران کے ساتھ تعلقات کی, اور لیکن اس کو یہ عملی جامع نہیں پہنچا سکیں گے جب تک وہاں پہ بزنس نہیں آئے گی.
صحیح, یہ اس کی ریزنز ہیں. اب ہمارے ساتھ رہیے گا, چند سیکنڈ کی ہم بریک لیتے ہیں, بلکہ میں چاہوں گا کہ ہر بریک سے پہلے آپ کی ہم ان پٹ بھی لیتے چلیں, ساتھ ساتھ یقیناً ہمارے ماہرین کرکٹ بھی دیکھ رہے ہوں گے. میں تھوڑا سا اسکور بھی اپ ڈیٹ کرتا چلوں. 2 اوور ہو چکے ہیں, پاکستان نے 4 رنز بنائے ہیں, کوئی کھلاڑی آؤٹ نہیں ہے. 18 اوورز کا یہ میچ ہے پاکستان اور بھارت کے درمیان, اور بھارت نے ٹاس جیت کر پہلے پاکستان کو بیٹنگ کی دعوت دی ہے. شرجیل اور شہزاد کریز پہ موجود ہیں. پاکستان نے آج ایک اسپنر کم کرنے کا فیصلہ کیا ہے, اور بظاہر یہ لگ رہا ہے کہ یہ فیصلہ شاید درست نہ ہو, کیونکہ گیند جس طرح سے ٹرن ہو رہا ہے اسپنرز کا وہ خاصی مشکلات پیدا کر سکتے ہیں. تو یہ ہے اپڈیٹ, ایک بریک لیتے ہیں, بریک کے بعد ہم اپنے بلکہ پہلے لے لیتے ہیں کمنٹس. ڈاکٹر سلمان شاہ صاحب, آپ کرکٹ میچ دیکھ رہے ہیں پاکستان ورسز انڈیا؟
جی جی.
آپ کا کیا خیال ہے, پاکستان کی ٹیم میں آج ایک فیصلہ کیا گیا, اسپنر ڈراپ کیا گیا ہے, سمی کو شامل کیا گیا ہے, لیکن وکٹ بہت مختلف بیہیو کر رہی ہے, تو آپ کو لگتا نہیں کہ یہ فیصلہ کوئی زیادہ شاید دانش مندانہ نہیں لگ رہا ابھی تک کی کنڈیشنز کے مطابق؟
دیکھیے میں کوئی کرکٹ کا ایکسپرٹ تو نہیں ہوں, بٹ لوکنگ ایٹ انڈیا پاکستان کی جو اوور آل ریلیشن شپ ہے اس پوائنٹ آف ویو سے بڑا اچھا میچ ہے, بہت اچھا کراؤڈ ہے, اور بڑی پاکستان کی ٹیم کو انکریجمنٹ بھی کراؤڈ دے رہا ہے. سو آئی تھنک ویدر انڈیا وینز اور پاکستان وینز, یہ میچ جو ہے یہ قسم کا ون ون ہی ہوگا.
بڑی بات آپ نے کی ہے, یعنی اقتصادی سیاسی ہر اعتبار سے آپ سمجھتے ہیں کہ بڑا امپورٹنٹ ہے. ڈاکٹر شہد حسن صدیقی صاحب, ساتھ ابھی تک کی کرکٹ میچ میں بھی آپ کا کمنٹس آ جائیں. जी मैंने कहा अभी तक के क्रिकेट मैच को अगर आप फॉलो कर रहे हैं तो उस पर भी आपके कमेंट्स आ जाएं। पाकिस्तान ने 2.1 ओवर में 6 रन बनाए हैं और कोई खिलाड़ी आउट। जी
इसमें क्रिकेट मैच में क्योंकि 18 ओवर का रिस्ट्रिक्ट हो गया है
जी,
तो वो मैच कामयाबी हासिल करेगी जो अपने नर्व्स पर काबू रखेगी, क्योंकि दोनों टीमों में बेहतरीन बैट्समैन है, दोनों टीमों में बेहतरीन बॉलर है। सवाल सिर्फ ये पैदा होता है कि क्या हम नर्व्स पर काबू रखेंगे या एक्साइट हो जाएंगे, और अगर एक्साइट हो गए और ट्रैप में आ गए या गुस्से में आ गए तो नतीजा बिल्कुल जो है उसके मुताबिक होगा। तो सारा खेल ये है, लेकिन मैं समझता हूँ कि पाकिस्तान के पास में अच्छे ऐसे एडवाइजर हैं, उन्होंने जरूर उनको एडवाइस किया होगा कि आप जो है टेक्निक का तवज्जो दें, ये छोड़ने के कौन
एग्जैक्टली सिर्फ मैच जीतेंगे नहीं और प्रोफेशनल क्रिकेट खेले
तो मेरे ख्याल से
जी। हमारे साथ ही एक ब्रेक के बाद वापस आते हैं और बलोचिस्तान के अंदर इंडस्ट्रियल जोन्स इकोनॉमिक इक्तसादी राहदारी का मंसूबा बलोचिस्तान के अंदर इंडस्ट्रियल जोन्स को किस हद तक तकवीयत पहुंचा सकता है, एक ब्रेक के बाद।
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे? दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जंग? आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर हो?
प्रोग्राम जहांरंग में आपका खैर मकदम। जैसा कि मैंने शुरू में कहा कि आज थोड़ा बहुत लाइटर अंदाज में इश्यूज बड़े अहम हैं उन पे हम बात करेंगे, उनके जो टेक्निकल एस्पेक्ट्स हैं उन पे भी, लेकिन साथ साथ ज़रा जो लाइट एक डेवलपमेंट हो रही है और इस वक्त बड़ी वो फोकस है, तवज्जो का मरकज है सहाफत में, ये भी एक पहलू बड़ा ज़रूरी होता है कि दुनिया उस वक्त उसके लिए क्या चीज़ अहम हुई हुई है। इस वक्त क्रिकेट कलकत्ता के अंदर जो जारी है वो बड़ी इंपॉर्टेंट है। तो आज मैं अपने इस शो में कॉल्स भी हम ओपन करते हैं, आप हमें फ्री टोल फ्री नंबर के जरिए कॉल कर सकते हैं, लेकिन हमारे इशूज़ पर कमेंट्स करने के साथ साथ अगर आप क्रिकेट पे बड़े क्विक 30 सेकंड में आप अपने रिमार्क्स दे सकेंगे तो हम उसको भी शामिल करेंगे। हमारा जो ये सेगमेंट है इसमें हम बात करने जा रहे हैं बलोचिस्तान की मईशत पे। मईशत और अस्करियत पसंदी इनका बड़ा चोली दामन का साथ है ख्याल किया जाता है। डॉक्टर शाहिद हसन सिद्दीकी साहब हमारे साथ मौजूद हैं और मैंने डॉक्टर साहब के कई आर्टिकल्स कई कॉलम्स पढ़े हैं जिसमें खासतौर पर वो फोकस करते रहे हैं कि इस मिलिटेंसी के खात्मे के लिए ज़रूरी है कि आपको अपने जो मईशत है उसको भी इस सतह पर उस्तवार करना होगा कि बेनिफिट्स जो है उसके जो ट्रिकल डाउन इफेक्ट्स हैं मईशत के वो आम सम्राट आम आदमी तक अगर पहुंचेंगे तो उससे उसका भी खात्मा हो सकता है। बलोचिस्तान शोरेज ज़्यादा सूबों में ख्याल किया जाता है पाकिस्तान के अंदर, और अब जो इतलात आ रही है उसके मुताबिक ये कि जब से चीन के साथ पाकिस्तान की इक्तसादी राहदारी का मनसूबा ज़ेर गौर है, वहाँ पर ख़ास तौर पर जो ट्रेडर्स हैं जो बिज़नेस कम्यूनिटी है उनकी दिलचस्पी बढ़ रही है, और वो एक ऐसा ट्रेड जोन ख़ासतौर पर जिसको हम कहते थे बोस्तान इंडस्ट्रियल इस्टेट, इससे पहले ये मनसूबा कामयाब नहीं हो सका था, बावजूद हालात के सबब अब उस पर ज़्यादा फोकस हो रहा है और कहते हैं कि सैकड़ों की तादाद में बिजनेसमैन है जो यहां पे दिलचस्पी ले रहे हैं और वहां पे एक इंडस्ट्री बनाना चाहते हैं और चाहते हैं कि इसको बकायदा एक बड़ा इंडस्ट्रियल जोन के तौर पे वहां पे कायम किए जाएं मुख्तलिफ इलाकों के अंदर। तो एक बड़ी पेशरफ्त है इस रेफरेंस में। डॉक्टर शाहिद हसन सिद्दीकी साहब हमारे साथ हैं और डॉक्टर सलमान शाह साहब और नुमान जफर ने हमें ज्वाइन किया है, सिक्योरिटी रिलेटेड इशूज के एक्सपर्ट हैं वो हमारे साथ हैं। डॉक्टर सलमान शाह साहब, बलोचिस्तान इंडस्ट्रियल जोन्स मिलिटेंसी कैसे एक दूसरे को ये कंपनसेट कर सकते हैं?
देखिए आई थिंक ये बलोचिस्तान में ये डेवलपमेंट जो है मेरा ख्याल है पिछले 100 साल में ये सबसे बड़ी डेवलपमेंट है जो बलोचिस्तान एक गवादर पोर्ट जो है वो बन रहा है ओपनिंग चाइना के लिए इनटू द इंडियन ओशन, एंड इससे मेरा ख्याल है कि बलोचिस्तान में जितने बेनिफिट्स पर्टिकुलरली ग्वादर में आएंगे वो कभी बलोचिस्तान की हिस्ट्री में उस किस्म के बेनिफिट्स नहीं आए। तो आई थिंक दिस इज अ ह्यूज अपॉर्चुनिटी, और इसमें जाहिर है कि बलोचिस्तान की गवर्नमेंट एंड बलोचिस्तान के लोग जो हैं उनको सेंटर स्टेज में रखने की जरूरत होगी थ्रू आउट, एंड उनको इस बेनिफिट में वो दे शुड बी द लीडिंग रोल उनका होना चाहिए, और उसके लिए बलोच लोगों की ट्रेनिंग उसकी उनकी एम्प्लॉयमेंट और उनकी ओनरशिप और इन्वेस्टमेंट्स और कंपनीज एंड ऑल ऑफ दैट दोस थिंग्स हैव टू बी टेकन एज अ हाई प्रायोरिटी। सो आई थिंक ये पाकिस्तान के लिए भी बहुत बड़ी अपॉर्चुनिटी है और बलोचिस्तान के लिए भी बहुत बड़ी अपॉर्चुनिटी और इस खत्ते के लिए भी बहुत बड़ी अपॉर्चुनिटी है, क्योंकि ये जो लिंकेज है राइट अप टू वेस्टर्न चाइना और सेंट्रल एशिया और अफगानिस्तान को थ्रू भी नेटवर्क जाते हुए पूरा ये यूरेशियन जो कॉन्टिनेंट है उसमें ये सबसे इम्पोर्टेंट राहदारी बनने जा रही है. सो आई थिंक इसके लिए सबके लिए एक बहुत बड़ा विन विन प्रोपोजिशन बन रहा है
जी.
तो बट मैनेज करना बहुत जरूरी होगा कि इसको सही तरीके से मैनेज किया जाए और जो लोकल जरूरियात हैं उनको सबसे ज्यादा इम्पोर्टेंस दी जाए.
ठीक है, तो ये बड़ी इम्पोर्टेंट एलिमेंट्स हैं.
लिटरली एक गेम चेंजर है फॉर बोथ बलूचिस्तान एंड पाकिस्तान.
डॉक्टर शाहिद हसन सिद्दीकी साहब, वाकईतन गेम चेंजर है पाकिस्तान के लिए, बलूचिस्तान के लिए, लोगों के लिए ये मनसूबा. और फिर अभी जो इनिशियल दिलचस्पी के साइन सामने आ रहे हैं कितने इनकरेजिंग हैं?
ये पहले मैं आपसे यह करता हूँ कि ये एक सियासी नारा है.
सही.
दुनिया में किसी मुल्क में बैरूनी सरमायाकारी से दूसरे मुल्क की किस्मत नहीं बदला करती. ये एक बहुत आम मनसूबा है जिसको हम बहुत सपोर्ट करते हैं. इससे चाइना को बेतहाशा फायदा होगा और पाकिस्तान को भी कुछ फायदा होगा. लेकिन अगर हम इसको गेम चेंजर बनाना चाहते हैं तो सवाल तो यह है कि वो तो $46 अरब की सरमायाकारी 15 साल में कर रहे हैं, लेकिन हम खुद कितनी सरमायाकारी करेंगे, खुद हमारी टैक्सों की आमदनी कितनी है, हम अपना इंडस्ट्रियल जोन बनाएंगे. हमने तो ये किया है, अभी जो मेरे सामने है कि बलूचिस्तान में 16 लाख बच्चे स्कूल नहीं जा रहे और हमने इस साल तालीम का बजट चारों सूबों का 1,350 अरब रुपए कम कर दिया. इसमें बलूचिस्तान हुकूमत का ये फैसला शामिल है कि तालीम का बजट कम करेंगे. हमने 2018 के लिए इस साल टैक्सों का जो हदफ था वो GDP का 15% से करके 13% कर दिया. तो बुनियादी सवाल ये है कि हर साल अगर हम जो है वो $17 अरब का ट्रेड डेफिसिट करते हैं $17 बिलियन का और 1,800 बिलियन का बजट खसारा करते हैं, तो ये जो आपको आमदनी थोड़ी बहुत हो जाएगी, जितनी खराबियां मईशत में हर साल आएंगी, क्या ये उसको ऑफसेट करके किस्मत बदल देगा या इसको आपने इंडस्ट्रियल जोन्स बना के, अपने मुल्क का इंफ्रास्ट्रक्चर बना के, तालीम को बेहतर बना के, रिसर्च एंड डेवलपमेंट बैंक बना के, लोगों को दिलो दिमाग जीतने के लिए वॉर ऑन टेरर में मईशत को दस्तावेजी बनाना, टेरर फाइनेंसिंग को रोकना, सिवाय ताकत के इस्तेमाल के हमने कुछ नहीं किया है. तो मुझे जो खदशा नजर आ रहा है वो ये था कि गेम चेंजर का नारा ये कुछ बरसे तक चलता रहेगा, लेकिन बाद में ये अंदाजा हो जाएगा कि कुछ यकीनन बेहतरी आई, लेकिन मईशत में हर साल इतने ज्यादा नुकसान है कि वो उसको एब्जॉर्ब कर लेगा और वो जो पायदार बेहतरी का ख्वाब हम देख रहे हैं वो नहीं होगा. इसको मैं ब्रीदिंग स्पेस कहूंगा, इसको मैं मोहलत कहूंगा. पाकिस्तान को ये मौका मिल गया है कि इस मुद्दत में अपनी पॉलिसियां इस तरह से इस्तेवाल कर लें कि जो आपने अभी जिक्र किया कि तालीम के ऊपर, सेहत के ऊपर, साफ पानी की फराहमी के ऊपर, रिसर्च एंड डेवलपमेंट के ऊपर, सेहत के ऊपर और इंफ्रास्ट्रक्चर के ऊपर और इंडस्ट्रियल जोन्स के ऊपर. अब आप देखें कि बलूचिस्तान का मैं फिगर देख रहा था, स्थानीय बैंकों का बहुत बड़ा है, लेकिन उसमें बलूचिस्तान का निजी शोधों का हिस्सा कर्जों का वहां के मुकाबले में 1.1% है. तो जब आप वहाँ कर्जे ही नहीं दे रहे हैं, ना माइक्रो फाइनेंस दे रहे हैं, ना जॉब दे रहे हैं, तो आवाम में वो जज्बा कहाँ से आएगा? और वो भी यही शिकार हो जाएंगे कि बाहर से दूसरे लोग आके उनको रोजगार मिल जाएगा और हम मायनॉरिटी में चले जाएंगे. तो एक दफे संजीदगी से बैठ के ये बनाने की जरूरत है कि ये यकीनन गेम चेंजर हो सकता है, मगर क्या ये एग्जिस्टिंग पॉलिसीज में जो गठजोड़ है वफाक में और सूबों में के जो है ताकतवर तबकों को मराद दें, टैक्स एमनेस्टी स्कीमें ले आए और कर्जों में एक्सटेंशन दे लें, असाफे भेज दें, उससे आएगा? या वो जो खत्ते में भारत को आप देख लीजिए, श्रीलंका को देख लीजिए, नेपाल को देख लीजिए, ये सब ममालिक हमसे तालीम में ज्यादा खर्च कर रहे हैं. कंपिटेटिव इंडेक्स को अगर हम देखते हैं तो पाकिस्तान उनसे नीचे है. अगर हम करप्शन में देखते हैं तो हम बहुत से मुल्कों से पीछे हैं. तो अभी भी यकीनन मुमकिन है, मगर उसके लिए जो इस्लाहात चाहिए हैं उसमें ताकतवर तबके, सियासतदान, सनतकार, ताजिर, उल्मा, मुफ्ती इन और NGO इन सब के और जो है हमारे आप कहते हैं सरमायाकार, इन सब के मुफादात पर जरूरत पड़ रही है. और इसको प्रोजेक्ट नहीं किया जा रहा. चारों पिलर्स जो है पाकिस्तान के स्टेट के उनमें अमलन इत्तफाक है कि इन पॉलिसियों को तब्दील नहीं करना है, सिर्फ सियासी नारे लगाने हैं जो हम लगा रहे हैं. तो मुझे तो नेगेटिव इकदाम नजर आए हैं 2015 में, जैसे मैंने अब तक तालीम का बजट कम हुआ, टैक्सेस की वसूली का अदब 2018 का कम हुआ. तो गेम चेंजर होने की बात मैं समझता हूँ एक सियासी नारा है और
ओवर प्रोजेक्टेड है आपके ख्याल में, दोनों तरह का नुक्ता नजर आ गया. جی آپ کا بھی اور ڈاکٹر سلمان شاہ صاحب کا بھی،
کچھ نہیں ہوگا۔
بہت شکریہ آپ کا ڈاکٹر شاہد حسن صدیقی صاحب، آپ نے ہمارے لیے وقت نکالا۔ ڈاکٹر سلمان شاہ صاحب آپ کے بھی ہم مشکور ہیں، اور ہمارے ساتھ ہیں چودھری نعمان ظفر صاحب، سیکیورٹی ایکسپرٹ ہیں، اکانومی بھی کئی حوالوں سے ان کی بیٹ ہے، ان سے بھی ہم بات کرتے ہیں۔ لیکن جیسے ہم نے کہا کہ آج کا فارمیٹ بڑا ڈھیلا ڈھالا ہے، ہم ساتھ ساتھ آپ کے لیے اپڈیٹس بھی دیتے رہیں گے۔ کرکٹ کی، پاکستان نے 20 رنز بنائے ہیں 4.4 اوورز میں، اور جو لوگ دیکھ نہیں رہے صرف سن رہے ہیں ان کو ہم بتا سکتے ہیں، کیونکہ ہم ٹیلی ویژن دیکھ رہے ہیں، کہ گیند خاص طور پہ اسپنرز جس طرح سے جتنی ویریشنز کے ساتھ یہ گیند سپن کر رہا ہے، بلا شبہ بیٹس مینوں کے لیے بڑی مشکلات ہیں۔ ریڈیو کے سامعین شاید یہ سوچ رہے ہوں کہ 4.4 اوورز میں سکور کم ہے، لیکن ان کو بتاتے چلیں کہ وکٹ بہت مختلف اور مشکل بیہیو کر رہی ہے، خاص طور پہ سپن بولرز کو کافی مدد مل رہی ہے، تو پاکستان کا شاید ایک سپنر کم کرنے کا فیصلہ ایٹ دا اینڈ آف دا ڈے پتا چلے کہ وہ ایک غلط فیصلہ تھا۔ ہمارے ساتھ ہیں چودھری نعمان ظفر صاحب، اور ان سے بات کرنے سے پہلے متین سلمانی آج ہمارے کالرز بھی ہمارے ساتھ ہیں۔ جی متین، کیا کہنا چاہیں گے آپ؟ جی متین، السلام علیکم متین، آپ میری آواز سن سکتے ہیں، آپ کیا کہنا چاہیں گے؟
میں کہنا چاہتا ہوں کہ یہ کتلی نارے ہے، یہاں تعلیم کی اتنی ارزانی ہے کہ پکے اور پاٹا میں تعلیم کے لیے صرف ایک گائیڈ کی ضرورت ہوتی ہے، پورا کا پورا نظام نقل پر منحصر ہے،
صحیح ہے،
اس میں ترمیم کرنی چاہیے۔ دوسری ہماری بدقسمتی یہ ہے کہ تعلیم کی بجائے ہم نے کرکٹ کو اتنی توجہ دی ہے نا، اور یہ کے پی کے اور بلوچستان میں کیسی بنے گی کہ آپ دہشت گردی ہی دہشت گردی ہے، تو یہ ہم تو محروم رہ جائیں گے، فاٹا تو ایسی بھی محروم ہے۔
بہت شکریہ آپ کا متین سلمانی، آپ ہمارے ساتھ ہیں۔ چودھری نعمان ظفر صاحب آپ کا بہت شکریہ۔ دو ایشوز ہیں جو اس سے پہلے ہم بات کر چکے ہیں، پہلے ہم آپ سے بات کرتے ہیں ایران پاکستان، دونوں اطراف کے چیمبرز کے لوگ آپس میں مل رہے ہیں اور ان کا خیال ہے کہ بہت زیادہ امکانات ہیں جن کو ایکسپلور کرنا چاہیے بزنس کے اندر۔ کیا امکانات ہیں جو ابھی تک آپ کے خیال میں انکسپلورڈ ہیں؟ ایک، اور پھر بلوچستان پہ بھی ساتھ ساتھ اپنا نقطہ نظر بیان کیجیے گا، جس میں ہم گفتگو کر رہے تھے کہ بلوچستان کے اندر نئے ٹریڈ زون، نئے صنعتی زون بنانے کے لیے، انڈسٹریل زون بنانے کے لیے بڑی دلچسپی آ رہی ہے لوکل بزنس مین کی طرف سے بھی، اور باہر کے بھی بزنس مین وہاں پہ درخواستیں دے رہی ہیں۔ دونوں کا انالیسس کیجیے گا، ملٹنسی اور ایون ڈپلومیسی اور اکانومی۔
جی میں پہلے بلوچستان کی اوپر بات کرنا چاہوں گا کیونکہ میرا اپنا تعلق بھی بلوچستان سے ہے۔
جی
دیکھیں بلوچستان،
یہ تو آج ہمیں انکشاف ہوا ہے، آج تو یہ خبر ملی ہے ہمیں آپ سے۔
دیکھا جائے تو پانچ سٹیپ سے گزر کے ہم کسی بھی چیز کو دیکھ سکتے ہیں، اگر ہم نے اسٹیبلٹی لانی ہے اور اگر ہم نے کوئی خواب دیکھنا ہے کسی گیم چینجر کا، اس فرسٹ سٹیپ کے طور پہ ہمیں وہاں پہ اپنی سیکیورٹی ٹھیک کرنی چاہیے۔ اب یہ سوال ہم پوچھیں کہ کیا سیکیورٹی وہاں ٹھیک ہے یا نہیں ٹھیک، تو گراؤنڈ ریئلٹی سے ہمیں اس کا جواب مل جائے گا۔ سیکنڈ سٹیپ میں ہمیں لا اینڈ آرڈر ٹھیک کرنا پڑتا ہے، یعنی کہ لوکل لیول کے اوپر جا کے لا اینڈ آرڈر کو ٹھیک کرنا پڑتا ہے۔ تھرڈ سٹیپ کے اوپر ہمیں گورننس اپنی ٹھیک کرنی پڑتی ہے کہ وہاں پہ ہمارے لوگ ہوں جو کہ عدلیہ موجود ہو۔ فورتھ سٹیپ کے اوپر جا کے ہم اکنامک ریسٹرکچرنگ کی بات کرتے ہیں، یعنی اکنامک ڈیولپمنٹ کی بات کرتے ہیں۔ اور ففتھ سٹیپ ہوتا ہے جس میں ہم سوشل ڈیولپمنٹ کی یعنی ریسٹرکچرنگ کی بات کرتے ہیں۔ تو بلوچستان میں جو میں نے دیکھا ہے وہاں پہ تو حالات اس طرح کے ابھی تک نہیں ہیں، مطلب یہ میں ڈاکٹر حسن صاحب کی بات کو سپورٹ کروں گا کہ یہ ایک طرح کا پولیٹیکل نعرہ تو ضرور ہو سکتا ہے، خواب تو ضرور ہو سکتا ہے، لیکن جب تک یہ پہلی تین چیزیں آپ وہاں پہ نہیں دیں گے تو اکنامک کوئی ایکٹیویٹی آپ کو سوچ بھی نہیں سکتے۔ دیکھیں اگر میرے پاس اگر پرسنلی کوئی اچھی اماؤنٹ ہوگی تو میں ایون بلوچستان کا ہوتے ہوئے بھی میں وہاں جا کے انویسٹ کرنے کی کوشش نہیں کروں گا، کیونکہ مجھے پتا ہے کہ یہاں تو مجھے اغوا کر لیا جائے گا یا کچھ اور مسئلہ وہاں پہ ہو جائے گا۔ وہاں پہ اگر آپ دیکھیں وہاں پہ جو ایگریکلچر کے معاملات ہیں، فروٹس وہاں پہ کافی سارے مطلب ہوتے تھے، اب وہاں پہ پانی کی پرابلمز ہیں، ٹیکس کے مسئلے ہیں، بجلی کا پرابلم ہے، ایجوکیشن کے وہاں پہ حالات بہت خراب ہیں۔ جس طرح ابھی کالر نے آپ کے ساتھ بات کی ہے بالکل صحیح بات کی ہے انہوں نے کہ وہاں پہ ہمارا جو اکنامک سسٹم ہے وہ انتہائی بیکار ہو چکا ہے، ایک نقل کا سسٹم چلتا ہے۔ ایون کہ ہم جب پڑھتے تھے تو وہاں میں کچھ چھوٹے چھوٹے کورسز کے لیے لاہور کراچی جانا پڑتا تھا، وہاں سے ہم کورسز کر کے پھر واپس آتے تھے۔ تو بہرحال یہ کہ اگر یہ پولیٹیکل نعرہ نہیں ہے کرنا چاہتے ہیں تو میں نے بلوچستان گورنمنٹ سے ایک دفعہ بات بھی کی تھی اور ان کو کچھ اپنی گزارشات دی تھی، تو ان کو بھی یہی میں وہ بھی اسی پوائنٹ پہ تھے کہ جی ہم اکنامک ریسٹرکچرنگ سے اسٹارٹ کریں گے۔ تو میں نے گزارش یہی کی تھی کہ جناب پہلے تین اسٹیپ چھوڑ کے اگر آپ اکنامک ریسٹرکچرنگ کو سوچ بھی رہے ہیں تو میرا نہیں خیال ہے یہ ہماری غلطی ہوگی سوچنا۔ تو اگر یہ سارا کچھ کر لیتے ہیں، ایک اچھی اسٹریٹجی بنا لیتے لیتے ہیں تو بلوچستان کے اندر ایک ہیوج پوٹینشیل موجود ہے. دیکھیں کاسا کا منصوبہ ہے, سینٹرل ایشیا ساؤتھ ایشیا کا جو منصوبہ ہے اس میں بھی آگے بلوچستان پہ ختم ہونا ہے. جو جس کو ہم کہتے ہیں کہ جی جو پرانا جو شاہراہ ریشم تھا یا سلک روٹ تھا اس کو ریوائیو کرنے کی کوششیں ہو رہی ہیں, تو بلوچستان اس کے لیے جو ہے نا آگے آ کے مطلب وہ ہوگا ہیوج پوٹینشیل ہے یہاں پہ. مطلب آپ اس کے اندر ایگریکلچر کر سکتے ہیں, اس کے اندر کینل فارمنگ, انڈسٹریل اس کے اندر چیزیں لگا سکتے ہیں, لیکن صرف اور صرف اس وقت ہوگا جو آپ کا سیکورٹی ہو, انفراسٹرکچر ہو, اس کے بعد دنیا آ کے یہاں پہ سب کچھ کر سکتی ہے. اس کے بعد آپ خالی گوادر کی بات کرتے ہیں, گوادر ہے, جیونی ہے, پسمی ہے, ان ساری پورٹس ان کو آپ جو ہے نا ڈیولپ کر سکتے ہیں جو ابھی تک فی الحال فوجی ضروریات کے لیے استعمال ہو رہی ہے, نیول بیسز کے لیے. اور
نعمان ہمارے ساتھ رہیے گا, ہم تھوڑا سا
ہمارا نیبر ہے, میں بلوچستان سے ہوں, مجھے پتا ہے کیونکہ جب ہم وہاں آتے تھے تو افغانستان کے ذریعے بزنس ہوتا تھا, چیزیں آتی تھی, رائس یہاں سے جاتی تھی اور بھی بہت کچھ ہوتا تھا. تو لیکن پچھلے کچھ عرصے کے اندر جب سے یہ وار آن ٹیرر چلی ہے اور اس کے بعد سے کافی حد تک جو ہے نا ایک وہ کولڈ بیہیویئر آیا ہوا تھا دونوں طرف میں. پھر دہشت گردوں کی چیز تھی, ایرانی حکام تھے ان کو ایک پرابلم ہوتی تھی کہ جی پاکستان سے دہشت گرد آتے ہیں اور وہاں پہ وہ دہشت گردی کر کے واپس چلے جاتے ہیں, کیونکہ بہت بڑا ایریا ہے اور اس کو کنٹرول کرنا بھی ایک مشکل چیز ہے اور مطلب بہت پھیلا ہوا ایریا ہے. لیکن میرا خیال ہے کہ دوبارہ میں سیکیورٹی کے اوپر ہی آؤں گا کہ جو ہمارے الحمد للہ ایک اچھی ایکٹیویٹی ہوئی ہے کہ چیمبر آف کامرس مل رہے ہیں آپس میں, انہوں نے خواہش کا اظہار کیا کہ مل کے کام کیا جائے. تو سب سے پہلے تو میرا خیال ہے کہ ان کو بارڈر مینجمنٹ کا سسٹم آپس میں ٹھیک کرنا چاہیے تاکہ دونوں کو پتا ہو کہ یہ جو غلط فہمیاں پیدا ہو جاتی ہیں ہماری طرف یا ان کی طرف کے, ان کے لوگ ہماری طرف آ کے دہشت گردی کرتے ہیں یا یہاں سے وہاں جا کرتے ہیں, یہ دوبارہ پیدا نہ ہو.
ٹھیک ہے جی, نعمان ہمارے ساتھ رہے گا, مجھے قطع کلامی کرنا پڑ رہی ہے.
اور پھر ڈبل جو ہمارے جو ٹیکسیشن وغیرہ کا معاملہ ہے وہ نہ ہو, اس طرح کے کچھ اگریمنٹس ہوں, تو پوٹینشیل تو بہت ہے جی. ایران کو بہت ساری چیزیں چاہیے ہماری طرف سے,
ان کو ایکسپلور کیا جا سکتا ہے, لیکن سیکیورٹی اور بارڈر مینجمنٹ
ہماری مدد کر سکتا ہے. بجلی وہاں سے آ سکتی ہے, تو جب ہم وہاں تھے بلوچستان میں تو ہم دیکھتے تھے کہ ایرانی پیٹرول بکتا ہوتا تھا, اگر پاکستانی پیٹرول پر 25 پر لیٹر ہوتا تھا تو یہ 16.
بہت شکریہ نعمان, بہت شکریہ. سیگمنٹ کو ہمیں یہاں پہ وائنڈ اپ کرنا ہوگا, اگلے سیگمنٹ میں ہمیں جانا ہے, چند سیکنڈ کی ایک بریک لیتے ہیں. سامعین وائس آف امریکہ سے پروگرام جہاں رنگ جاری ہے, اور اگلے سیگمنٹ میں ہم بات کریں گے بھارت کے اندر اقلیتیں, ان کے لیے کیا ایشوز ہیں, کیا چیلنجز ہیں. لیکن ایک اسکور اپ ڈیٹ, 30 پاکستان نے رنز بنائے ہیں 6.2 اوور میں, رن ریٹ بہت کم ہے لیکن وکٹ بہت مشکل ہے. ایک بار پھر ایک بریک کے بعد.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/VOA Urdu یا twitter.com/UrduVOA. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم, اور پروگرام کے سلسلے میں ہم بات کریں گے بھارت کے اندر اقلیتیں, خاص طور پہ مسلمان, ان کے لیے کیا حالات بن رہی ہیں. ایک بار پھر بھارت کے اندر مسلمان اقلیتوں سے متعلق معاملہ پھر ابھر کے سامنے آیا ہے, جب جھارکھنڈ کے علاقے میں کم از کم 2 مسلمانوں کی لاشیں درختوں کے ساتھ لٹکی ہوئی پائی گئی ہیں, اور مقامی دیہاتیوں نے پولیس کے ساتھ اس میں جھڑپیں بھی کی ہیں, 4 پولیس مین اس میں زخمی ہوئے ہیں. اور اطلاعات یہ مل رہی ہیں کہ شبہ ہے مقامی دیہاتیوں کو, ان کا خیال یہ ہے کہ چونکہ یہ لوگ گائے کے کاروبار میں گائے کا کاروبار کرتے تھے, اس کی خرید و فروخت کا, تو اس لیے لوگوں کو شاید یہ شبہ ہو یا مارنے والوں کو یہ شبہ ہو کہ کہیں نہ کہیں وہ گائے کے ذبح کرنے میں یا گائے کے گوشت کھانے میں بھی ملوث ہو سکتے ہیں, تو یہ واقعہ اس کا شاخسانہ ہو سکتا ہے. ایک بار پھر, اس سے پہلے یہ واقعات بڑی تواتر سے نیشنل اور انٹرنیشنل میڈیا دونوں میں رہی ہیں, کیا وجوہات ہیں, کیا مشکلات ہیں اقلیتوں کے لیے, اور یہ معاملہ خاص طور پہ ایک سیکولر بھارت کے لیے کیا چیلنجز پیدا کر سکتا ہے. ہمارے ساتھ ہیں سنتوش بھارتیا صاحب, ہیومن رائٹس ایکٹیوسٹ ہیں اور ہمیں جوائن کر رہے ہیں اسی سیگمنٹ کے اندر. نعمان چودھری صاحب ہمارے ساتھ پہلے سے موجود ہیں, اور نیلوفر سہروردی ہمیں جوائن کریں گی, وہ بھی بھارت میں موجود اینالسٹ ہیں. سنتوش بھارتیا صاحب, کیا آپ کہیں گے جب آپ اس نوعیت کی خبریں سنتے ہیں, آپ انسانی حقوق کی بات کرتے ہیں, اس کا علم آپ نے تھاما ہوا ہے, کیا لگتا ہے آپ کو, کیا وجوہات ہیں, کیوں برداشت کم ہو گئی ہے وہاں پہ؟
دیکھیں, برداشت تو اب ساری دنیا میں کم ہو رہی ہے, انڈیا اس کا کوئی بہت اکیلا ایگزامپل نہیں ہے. ہمارے جتنے پڑوسی ملک ہیں, بنگلہ دیش ہے, پاکستان ہے, سب میں ہر جگہ کچھ سائیکولوجیکل एटमॉस्फेयर का असर है कि हर जगह बर्दाश्त कम है, पर जिस जिस वाकये की आप बात कर रहे हैं मैं उसके बारे में आपसे शेयर करना चाह रहा हूँ।
जी जी।
आप हमेशा ध्यान रखिए कि जब इस तरीके का माहौल बनता है तो वो जरूरी नहीं है कि इस तरह के वाकये किसी माहौल की देन हो, ये बिजनेस राइवलरी भी हो सकती है। और ऐसे समय इस बिजनेस में जो जानवरों से जुड़े हुए बिजनेस हैं, इनमें जो एक दो जो दूसरे लोग हैं वो लोग भी इस तरह का वाकया कर सकते हैं, क्योंकि इंडिया में जो जो जानवरों का बिजनेस करते हैं उनमें मुस्लिम भी हैं, नॉन मुस्लिम्स भी हैं, बहुत ज्यादा नॉन मुस्लिम भी हैं। तो ये मुझे लगता है कि अब ये तो पुलिस अगर ईमानदारी से जांच करे तो पता चलेगा, लेकिन मुझे लगता है कि बिजनेस राइवलरी भी हो सकती है और ऐसे समय वेस्टेड इंटरेस्ट अपना हाथ धोते हैं।
सही, चूंकि अभी जाहिर है बिल्कुल आपने दुरुस्त कहा कि वाकये की तहकीकात नहीं हुई है, कोई बात बड़े वसूख से की नहीं जा सकती कि इसकी असल वजह क्या है इस तरह के वाकये की, लेकिन चूंकि एक पीछे पस मंजर चला आ रहा है तो यकीनन जहन उसी तरफ जाता है। आपने ये भी बिल्कुल दुरुस्त कहा कि बर्दाश्त का मामला सिर्फ भारत के साथ जोड़ना दुरुस्त नहीं होगा, बहुत सारी जगहों पर है, लेकिन भारत का मामला इसलिए मुख्तलिफ भी है कि वहाँ पर मजहबी तौर पर रियासत को मजहबी तौर पे कि ज़्यादा उसकी शिकें उसमें शामिल नहीं है, जैसे दुनिया के बहुत सारे ममालिक में अगर हम पाकिस्तान का भी जिक्र करें, भारत अपने आप को सेकुलर स्टेट कहता है, तो वहाँ पे अभी जो कुछ करंट लेजिस्लेशन हुई है जिसकी वजह से ये इश्तियाल भी मिलता है या लोगों को हौसला मिलता है, और ये भी कहा जाता है कि सिस्टम के अंदर या निज़ाम के अंदर कुछ जो लचक है वो भी फिर इन वाक़यात की हौसला अफजाई करती है, तो क्या उसको डिस्करेज करने की ज़रूरत है आपके ख्याल में?
इंडिया में डिस्करेज तो हर जगह हो रहा है, क्योंकि इंडिया में जितने लोग हैं वो कम्युनल नहीं है, सेकुलर लोग हैं, कम्युनल ग्रुप्स हैं जो जगह जगह बटे हुए हैं, और कम्युनल ग्रुप्स में हिंदू भी हैं, मुसलमान भी हैं, क्रिश्चियंस भी हैं। अब ये कम्युनल ग्रुप्स, इनको एक प्लेटफॉर्म मिल गया है जिसको हम फेसबुक कहते हैं, सोशल मीडिया जिसको कहते हैं। अब ये सोशल मीडिया हिंदुस्तान में चार लोग बैठ करके एक माहौल बनाया, उससे माहौल नहीं बन जाता, क्योंकि कहीं पर भी मीटिंगें हों या लोग हों या बहस मुबहसे हों या सेमिनार हों, उनमें कहीं ऐसा नहीं लगता कि पूरे हिंदुस्तान में हिंदू कम्युनलिज्म बढ़ रहा है। ग्रुप्स बढ़ रहे हैं, इसका कोई दोरा नहीं, तो मुस्लिम ग्रुप्स बढ़ रहे हैं, सारी दुनिया में हो रहा है ये। मैं इस सारी चीज को इस नजर से देखता हूँ कि हिंदुस्तान में 125 करोड़ लोग हैं, उन 125 करोड़ का 80% 90% कम्युनल नहीं है, वो सेकुलर है।
सही है।
और हिंदुस्तान का कॉन्स्टिट्यूशन जो हमारा आईन है वो इस मसले में लोगों के सामने बहुत साफ गोई से रास्ते दिखाता है, और मेरा ख्याल है हिंदुस्तान के जितने मुसलमान भाई हैं वो सब भी हमारे आईन के ऊपर पूरा भरोसा करते हैं, हमारे कॉन्स्टिट्यूशन के ऊपर। इसलिए मैं इस चीज को, बहुत सारी चीजों को मैं फॉरेन से जुड़ी हुई पब्लिसिटी भी मानता हूँ, जो पब्लिसिटी अमेरिका से आ सकती है, इसराइल से आ सकती है, हमारे भीतर के जो कम्युनल ग्रुप्स हैं जो फेसबुक का इस्तेमाल करते हैं उनसे आ सकती है, क्योंकि जब मैं पब्लिक में घूमता हूं तो मुझे कहीं कम्युनलिज्म नजर नहीं आता।
बहुत शुक्रिया आपका।
दावे से कहता हूं क्योंकि मैं यहां सहाफी हूं और मेरा अल्लाह के फजल से थोड़ा बहुत नाम भी है।
नहीं, बिल्कुल, हम आपके आपके एक्सपीरियंस को ऑनर करते हैं, इसी वजह से हम आपको बार बार इंगेज भी करते हैं, बार बार सहमत भी देते हैं।
कम्युनलिज्म बढ़ रहा है मैं नहीं मानता, अगर बढ़ रहा होता तो ये जो इलेक्शन जिसमें बीजेपी की जीत हुई है ये इलेक्शन कांग्रेस के द्वारा पैदा किए हुए वैक्यूम की जीत है, ये कम्युनिज्म की जीत नहीं है, ये लोगों की होप।
बहुत शुक्रिया।
जो उनको नहीं 7 साल मिला उसके लिए लोगों ने इनको जिताया, इस जीत को कम्युनिज्म की जीत जो भी कहता है मैं उससे बिल्कुल इत्तेफाक नहीं करता।
बहुत शुक्रिया, आप बिल्कुल, आपका नुक्ता नजर अच्छी तरह से वाजे हो गया आपका। बहुत शुक्रिया आपका संतोष भारतीय साहब, आपने हमें ज्वाइन किया, हमारे लिए आपने वक्त निकाला। इसी सेगमेंट में नीलोफर सोहरवर्दी साहब ने हमें ज्वाइन किया है, हमें चूंकि बाकी मौजूदात पे भी जाना है। नीलोफर साहब, आप क्विकली बताइएगा, एक मुसलमान होने की हैसियत से, एक दानिश्वर होने की हैसियत से और एक मॉडरेट भारतीय शहरी होने की हैसियत से, जब इस तरह के वाकयात आपके सामने रिपोर्ट होते हैं तो आपको क्या फील होता है? भारत के अंदर क्या कम्युनल जो ट्रेंड्स हैं वो बढ़ रहे हैं, कम हो रहे हैं? बाहसियत मुसलमान इनसिक्योर फील करती हैं, बाहसियत एक सेकुलर मुस्लिम्स आपको थोड़ी परेशानी होती है, क्या क्या आपके तासुरात होते हैं?
नहीं, देखिए वह एक मुसलमान, एक हिंदुस्तानी मुसलमान होने की वजह से मुझे किसी बात पे यहाँ पे इनसिक्योर तो मैं नहीं फील करती हूँ। हाँ, आजकल इधर रुक रुक के हंगामे हो रहे हैं, रुक रुक के कोई फसाद हो रहा है, लेकिन आप इस बात को भी मद्देनजर रखिए कि जो भी हंगामा होता है ये एक छोटे से एरिया में कन्फाइंड होता है। ये वो ज़माना नहीं है 15-20 साल पहले जब एक जगह हंगामा हुआ तो लोगों के अंदर डर था कि कहीं दूसरी जगह भी वही आग ना लग जाए, क्योंकि अब लोग बहुत चौकन्ने हो गए हैं और उसी जगह रहता है, आगे और फैल नहीं पाता। मसलन जब अयोध्या के मसले को लेकर पूरे हिंदुस्तान में कम्युनल रॉयट्स हुए थे, वो दौर दोबारा हुआ ही नहीं। गुजरात का हुआ, सिर्फ गुजरात तक महदूद हुआ, किसी छोटी सी जगह होता वहीं तक महदूद रहता। हालांकि खबरें वगैरह खूब छपती हैं, लोग इसकी क्रिटिसाइज भी करते हैं, लेकिन वो बात नहीं है कि हर एक हिंदुस्तानी मुसलमान यहाँ पे इनसिक्योर फील करे। बात इसकी सिर्फ एक ही है, क्योंकि सेक्युलरिज्म हिंदुस्तानी हिंदुओं ने भी और हिंदुस्तानी मुसलमानों ने भी इसे आज तक जिंदा रख रखा है। और इसे मैं उन्हीं को क्रेडिट देती, ये मानना भी गलत होगा कि अगर कुछ हिंदू कोई गलत काम करते हैं, हम हर एक हिंदू को उसके जिम्मेदार नहीं कह रहे। मतलब जैसे अगर कोई एक मुसलमान कोई दहशत गर्दी का काम करता
है, उसको सोसाइटी पे या किसी कम्युनिटी पे उसका इतलाक नहीं हो सकता किसी फर्द रिवायत का वाक्य। बहुत शुक्रिया, हमारे साथ रहिएगा चौधरी नुमान जफर। 30 सेकंड में आप अपना रिएक्शन दीजिएगा इस तरह के वाक्यात का तवातुर से भारत से रिपोर्ट होना और उसका एक सेकुलर कहना कि सेकुलर इम्प्रेशन या तशख्स उस मुल्क का पूरी दुनिया के सामने किस हद तक हर्ट हो रहा है।
देखिए देखिए, ट्रेंड तो चेंज हो रहे हैं। संतोष साहब ने इसको जस्टिफाई करने की कोशिश की कि भी पूरी दुनिया में एक इंटॉलरेंस की फिजा हो रही है तो इसमें इंडिया में भी हो रही है तो उसमें क्या है। मैं इस चीज़ को एक्सेप्ट बाय नहीं करूंगा कि अगर पूरी दुनिया में हो रही है तो इंडिया में भी होगी, ऐसी कोई बात नहीं। इंडिया का एक अपना तशख्स है, उसका अपना एक आइन है। और ये जो और दूसरी वो बात कह रहे थे कि बिजनेस डील की वजह से भी उसको उनको मारा जा सकता है, तो मेरा नहीं ख्याल है कि बिजनेस डील में अगर कोई प्रॉब्लम होगा तो उनको आप लटका देंगे मार के। और ये जो गाय से रिलेटेड मामला हैं ये काफी तवातुर से हमारे सामने आ रहे हैं और मुख्तलिफ जगहों पे रिपोर्ट हुए हैं इंडिया में कि जब से इन्होंने बैन लगाया एक रियासत के अंदर, फिर वहां पे अगर कुछ 2-3 मुसलमानों को पकड़ के इन्होंने मारा भी है और उनको हर्ट भी किया है, तो ये कोई एक अकेला वाकया नहीं था। दूसरी चीज ये है कि भी उसमें इंटॉलरेंस का तो काफी चीज हमें नजर आती है। देखिए अब ये रिसेंटली अवैसी साहब की चीज अगर आप सुनते हैं या फिर तो ये सेलिब्रिटी हमारे ये सलमान खान ये आमिर खान साहब की अगर आप देखें उनके बयान आप देखें वो बताते हैं कि
नहीं मुश्किल नहीं है। नुमान चुके हमें क्विकली जाना है और
हाल ये है तो बाकी सब क्या होगा वहाँ पे।
नुमान बहुत शुक्रिया, हमारे साथ रहिएगा, चंद सेकंड की एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे तो हमारे साथ फुरकान हमीद भी होंगे अंकरा से, उनसे हम बात करेंगे वहाँ तुर्की की सूरत हाल पे। बड़ा क्विक कमेंट्स हम लेंगे आज होने वाली डेवलपमेंट पे, एक एक मिनट देंगे हम अपने तमाम मेहमानों को क्योंकि उसके बाद हमें वर्ल्ड कप T20 उस पर तफसीली बात करनी है एक ब्रेक के बाद।
ग्लोबल इश्यूज पर दो टोक बात।
मलिया साहबा, क्या इसकी वजह इस्लामोफोबिया है, क्या यूरोप खौफजदा है?
दुनिया भर से माहिरीन की राय।
जब उनको मुहाजरीन का सामना करना पड़ा तो उन्होंने कहा हाँ हम मुहाजरीन को लेने को तैयार हैं, लेकिन मुसलमान मुहाजरीन को लेने को तैयार नहीं है।
Cooperation with countries like Pakistan, which we're already partnering with in this fight against terrorism.
पाकिस्तान का पूरे का पूरा फोकस सिर्फ ये है कि भारत पाकिस्तान को जंग में तल्लुक ना कर सके।
गैर जानेदार बहस।
रेमिट डेविस का वाक्य हुआ पाकिस्तान के अंदर, कहां थी अदालतें, कहां थी आजाद है कि हमारी अदालतें, क्या ये अदालतों का फैसला था?
पाकिस्तान में देखिए एक तो कल्चर है साइलेंस का, और खास तौर पे जहां पे सेक्सुअल अब्यूज या कोई भी चीज
इंडिपेंडेंस एवेन्यू वॉशिंगटन DC से मोहम्मद आतिफ के साथ।
प्रोग्राम जहानंग में आपका एक बार फिर खैर मकदम। इससे पहले कि हम बात करें अंकरा के अंदर होने वाले इस्तांबुल के अंदर होने वाले खुदकुश धमाके पे जिसमें 4 अफराद हलाक हुए हैं, जैसे हमने शुरू में कहा कि आज बड़ा मुख्तलिफ फॉर्मेट रहेगा, साथ हम आपको स्पोर्ट्स की अपडेट भी देते चलेंगे। 46 पे 2 आउट हो चुके हैं पाकिस्तान के, 9.2 ओवर्स काफ़ी स्लो रन रेट है, लेकिन विकेट मैं आपको बताता चलूँ वो हमारे लिसनर्स जो ये मैच देख नहीं रहे हम देख के आपको ये बता सकते हैं कि विकेट बहुत मुश्किल बिहेव कर रही है। पहले हम बात करेंगे ज़रा तुर्की के हालात पर और उसके बाद फिर हम پورا ہمارا فوکس ہوگا آج کے اس میچ پہ. ترکی سے ہمیں جوائن کیا فرقان حمید صاحب نے, کالمسٹ ہیں اور ٹرکش ریڈیو اینڈ ٹیلیویژن سروس اس کو ہیڈ کرتے ہیں. نیلوفر سہروردی صاحب ہمارے ساتھ ہیں اور چودھری نعمان ظفر. تینوں مہمانوں کو میں تقریباً ایک ایک منٹ دوں گا ترکی کے ان حالات پہ. بڑے تواتر کے ساتھ بڑے مسلسل وہاں پہ اب حملے ہو رہے ہیں. ترکی نے یہ دیکھا گیا ہے کہ بڑی طویل عرصہ تک شام کا معاملہ ہو, اس نے اپنے آپ کو اس سے دور رکھا ہے, ریجنل جو ڈسپیوٹس تھے اس سے اس کو دور رکھا ہے, اور شاید اس کی وجہ یہی تھی کہ یہ وائلنس کہیں ترکی کے اندر نہ آ جائے. ترکی کو الٹیمیٹلی اس کا حصہ بننا پڑا اور اب یہ ریئیکشن بھی ہے. کیا یہ اسی کا ریئیکشن ہے جو ترکی کی انگیجمنٹ ہے سیریا کے اندر یا کردوں کے ساتھ, یا کوئی اور فیکٹرز ہیں؟ اس کا انالیسس کریں گے ہمارے مہمان فرقان حمید صاحب. سب سے پہلے آپ وہاں پہ ترکی سے ہمیں جوائن کر رہے ہیں, آپ کا انالیسس کیا ہے, کیوں اس وقت ترکی کو اس نوعیت کے مسلسل حملوں کا سامنا ہے؟
سب سے بڑی وجہ تو یہ ہے کہ ترکی کی فوج نے جو ہے وہ جنوب مشرقی اناطولیہ, جسے ہم جنوب مشرقی ترکی کہتے ہیں, وہاں پر کردوں کے خلاف جو باغی کرد ہیں ان کے خلاف جو ہے فوجی آپریشن شروع کر رکھا ہے, اور وہاں پر 50,000 کے قریب جو علاقے کے مقیم ہیں وہ علاقے کو ترک کر کے دوسرے علاقوں میں جا چکے ہیں. اسی وجہ سے کردوں نے جو پی کے کے جو ان کی دہشت گرد تنظیم ہے اس فوج کے خلاف جو ہے بغاوت شروع کر رکھی ہے, اور فوج کے خلاف جو ہے وہ انتقامی کاروائی لے رہے ہیں. اور دوسری وجہ تو یہ ہے کہ ترکی اور سیریا کے ساتھ جو بارڈر مل رہا ہے وہاں پہ بھی جو ہے داعش اور پی کے کے دونوں جو ہیں ایک لحاظ سے ترکی پر حملہ آور ہیں. اس وقت ترکی کو دو طرف سے دو دھاری تلوار کا سامنا کرنا پڑا, ایک طرف کردوں کی اور ایک طرف جو ہے وہ داعش کا سامنا کرنا پڑا.
اچھا جی نعمان ظفر صاحب, کوئکلی آپ, ہم نے چونکہ اس کے بعد سپورٹس پہ زیادہ آنا ہے, آپ کا انالیسس.
جی مسئلہ یہ, میں ان کو سپورٹ کروں گا, ان کی اگری کروں گا ان کے ساتھ, یہ کردوں کا مسئلہ ہے. دیکھیے کردوں کا جو انڈیپینڈنٹ ایک ریاست ہوتی تھی کسی زمانے میں ہسٹری کے اندر, اس کا کچھ حصہ عراق میں ہے, کچھ ان کے پاس ہے, کچھ سیریا کے اندر بھی ہے. تو وہ اب وہ جو اس کو ترکی کو یہ خوف ہے, اگر ان کو ہم نے تھوڑا سا بھی کھلا چھوڑ دیا تو ایک انڈیپینڈنس کی جو تحریک آلریڈی چل رہی ہے وہ اور مضبوط ہو جائے گی, اور پھر ایک جو ہے نا ایک ان کو علاقہ دینا پڑے گا. تو اس چیز کو دبانے کے لیے اب ریسنٹلی اور اس سے پہلے بھی ان کے اوپر حملے بھی ہوتے رہے ہیں, اب یہ ترکی کے فضائیہ نے بھی ان کے اوپر حملے کیے ہیں, تو اسی چیز کا ایک رسپانس آپ سمجھ لیں انکرا میں آیا, اور کردوں کی جو پارٹی ہے انہوں نے اس کو ایکسیپٹ بھی کیا کہ جی یہ ہم لوگوں نے کیے ہیں. تو اس کا ڈائریکٹ ڈانڈے انہیں سے ملتے ہیں. داعش کا میں نہیں کہوں گا کہ داعش نے بھی اس میں ایکٹیویٹی میں حصہ لیا یا کچھ کیا ہے, یہ کردوں کا معاملہ ہے. میرا خیال ہے ان کو اس کے اندر اب اس کی سولوشن کی طرف جانا ہے تو ایک کنسٹرکٹیو مذاکرات کے اندر ان کو جانا پڑے گا, ٹیبل کے اوپر ان کو لانا پڑے گا. لیکن اس کو جتنا ایزی میرا خیال میں یہ ترکی کی حکومت لے رہی ہے اتنی
اتنا آسان ہے نہیں,
حل نہیں ہوگا.
بہت شکریہ آپ کا نیلوفر سہروردی صاحب.
پاک رکھتی ہوں کہ یہ کردوں کا معاملہ اور یہ اتنا آسان نہیں ہے, جلدی حل نہیں ہوگا, چونکہ شروع میں سے تو دونوں کی ترکی حکومت اور کردوں کی رائے ایک دم الگ الگ ہے. کوئی نہ رک رک کے کوئی نہ کوئی حملہ ہوتا آ رہا ہے, اٹیکس ہوتے آ رہے ہیں. تو اس بات کو اب ترکی کو تھوڑا سیریسلی لینا پڑے گا کہ صرف فوج سے دہشت گردی اتنی جلدی اور اتنی آسانی سے نہیں ختم ہو سکتی. اور صرف آپ دوسری طرف دیکھیں, صرف ترکی کا معاملہ نہیں ہے, جو جس چیز کو عرب اسپرنگ کا نام دیا گیا تھا, آس پاس سب جگہ کوئی نہ کوئی ہنگامہ ہو رہا ہے. امن سکون ایسی کوئی جگہ نہیں ہے جہاں پہ عرب اسپرنگ کے نام جو شروع کیا گیا تھا. لیکن جہاں ترکی کا اپنا معاملہ ہے, انہیں کردش ملٹنٹس سے بات چیت کرنے پہ تھوڑی توجہ دینی چاہیے,
کیونکہ انگیج کرنا ہوگا. اور ہم اپنے انہی پینلسٹ سے پہلے کرکٹ پہ جلدی جلدی سے کمنٹس لیں گے, اور اس کے بعد پھر ہمارا ٹوٹلی فوکس ہوگا. ہم نے جب بات کی فرقان حمید صاحب سے تو ان کا کہنا تھا کہ آپ این میچ کے وقت ہمیں لیں گے, تو اس سے آپ اندازہ کر سکتے ہیں کہ ان کی کیوریسٹی اور دلچسپی اس میچ میں کیا تھی. فرقان صاحب, میچ آپ کی توقعات کے عین مطابق جا رہا ہے یا بالکل مختلف؟
میچ جو ہے اس وقت پاکستان بڑی سلو بیٹنگ کر رہا ہے, اس وقت پاکستان کے دو کھلاڑی آؤٹ ہو چکے ہیں اور اس وقت 50 کے قریب سکور ہیں. لیکن لگتا یہ ہے کہ کیونکہ سنبھل چکے آفریدی موجود ہیں کریز پر, تو امید یہی ہے کہ آفریدی سے کی جا رہی ہے کہ وہ جو ہے
اپنی, لیکن وکٹ بھی تو بہت مشکل ہے. میں ویسے پرسنلی میں جتنی وکٹ دیکھ رہا ہوں مجھے بیٹس مینوں سے زیادہ گلا نہیں ہے کہ بہت سلو رن ریٹ ہے, بیٹس مین خاص طور پہ اسپنرس کے سامنے بہت اسٹرگل کر رہے ہیں. نعمان آپ کرکٹ پہ کمنٹس دینا چاہیں گے؟
جی میں یہی کہوں گا ایک سیکیورٹی اینالسٹ کے حساب سے کہ ان کو اپنی جو ہے وکٹ کی سیکیورٹی کا خیال رکھنا چاہیے, بچا کے رکھنا چاہیے. اور
نہیں آپ کو بچا کے رکھنے کا فائدہ نہیں ہے, باقی گیندیں بہت کام ہیں. آپ کا بہت شکریہ فرقان حمید صاحب, آپ کا بھی بہت شکریہ. نیلوفر سہروردی ہمیں وہ ہماری فیس بک پہ خاص طور پہ کرکٹ پہ ہمیں وش بھی کیا, اور ہم نے بھارت کی ٹیم کو وش کیا. تو نیلوفر آپ کا کیا تجزیہ بن رہا ہے، کیا بھارت اپنی روایت برقرار رکھنے میں کامیاب ہو سکتا ہے، کیونکہ ابھی تک مومنٹم تو بظاہر بھارت کے حق میں جا رہا ہے؟
دیکھیے، عورتوں کی ٹیم تو پاکستان والی جیت گئی، اور جہاں انڈو پاکستان کا جیتے کوئی بھی میرا خیال ہے میچ ہو رہا ہے، انڈو پاک کرکٹ ڈپلومسی عروج پہ ہے۔
صحیح، یہ بڑی بات ہے آپ کے نزدیک، اور خواتین کی ٹیم پاکستان کی وہ جیت چکی ہے اسی ورلڈ کپ میں بھارت کے خلاف ڈکورتھ لوئس میتھڈ کے تحت 2 رن سے، لیکن اب پاکستان کی ٹیم، خاص طور پہ مردوں کی ٹیم جس نے آج تک کوئی بڑے ایونٹ میں، ورلڈ کپ میچز میں بھارت کے خلاف کوئی میچ نہیں جیتا ہے، کیا وہ آج تاریخ بدل پائے گی یا نہیں، اس پہ ہم انالیسز لیں گے اپنے کرکٹ پنڈٹس کا، انالیس کا، لیکن ایک بریک کے بعد۔
میری اور آپ کی دنیا تبدیل ہو رہی ہے، بریکنگ نیوز، ٹاپ اسٹوری، ایکسکلوسیو، سب سے پہلے، سب سے آگے، لیکن سب میں میں اور آپ کہاں ہیں؟ جاننے کے لیے رہیے میرے ساتھ، میں ہوں تابندہ نے۔
پروگرام جہانگ میں آپ کا خیر مقدم، اور پروگرام کا یہ آخری سیگمنٹ، اس میں ہم بات کریں گے T20 ورلڈ کپ پہ پاکستان ورسز بھارت، ایک بگ میچ اس وقت کولکاتہ میں جاری ہے، اور پاکستان کی ٹیم پہلے بیٹنگ کر رہی ہے، بھارت نے ٹاس جیت کے فیصلہ کیا، بالنگ کا 54 پہ 2 آؤٹ ہو چکے ہیں اور 11 اوورز پاکستان کے اننگ کے ہو چکے ہیں۔ اس پہ ہم پہلے تو ہم آپ کو تھوڑا سا بتاتے چلیں کہ جتنا یہ میچ پاکستان کے اندر پاکستان کے شائقین کے لیے اہم ہے، دنیا بھر میں جہاں جہاں پاکستان کے کرکٹ فینس بیٹھے ہیں ان کے لیے بڑا اہم ہے۔ اس وقت ثاقب اسلام ہمارے ساتھ ہیں، یہاں پہ واشنگٹن ڈی سی کے اندر میٹروپولیٹن میں ایک ریسٹورنٹ میں موجود ہیں، جہاں پہ اس میچ کو بڑی اسکرین پہ دکھانے کا اہتمام کیا گیا ہے، کچھ اپڈیٹ وہاں پہ لیتے ہیں کہ وہاں پہ ماحول کیا ہے۔ جی ثاقب، آپ کہاں پہ ہیں ہمیں بتائیے گا، اور پاکستان کی پرفارمنس پہ آپ کے ساتھ جو لوگ بیٹھے ہیں ان کے تاثرات کیا ہیں؟
جی اصل سب سے پہلے تو ورلڈ کپ میں پاکستان انڈیا کا میچ ہو، اور یہاں پاکستانی کمیونٹی جو ہے وہ اس کو بھرپور طریقے سے سیلیبریٹ کرتی ہے، اور یہ ایک موقع ہوتا ہے کہ کمیونٹیز مل بیٹھتی ہیں آپس میں، اور دوست یار اکٹھے ہوتے ہیں، پاکستانی اور انڈین بھی، تو یہاں بڑا ماحول ہے، ڈھول بھی ہے، حلوا پوری بھی ہے، بڑی اسکرین بھی ہے، اور ہر بال کو انجوائے کیا جا رہا ہے، شور شرابا ہے۔
تو ہمارے انڈین ساتھی تو آج ابھی تک خاصے خوش ہوں گے۔
بالکل، یہ میرے ساتھ تپندر منگٹ ہیں، تو تپندر کیسا لگ رہا ہے گیم آج، کیا سوچ رہے ہیں آج کے بارے میں؟
آج انڈیا کے لیے جیتنا بہت زیادہ ضروری ہے، سو امید ہے کہ یو نو جو فن چل رہا ہے اس میں ہم لوگ جیت کے لاسٹ میں جائیں گے، باقی دیکھتے ہیں میچ کیا ہوتا ہے۔
لیکن اوور آل کیا کیا فیلنگ کیا ہوتی ہے جب یہاں پاکستانی بھی بیٹھے ہوتے ہیں، اور آپ کو ہوتا ہے کہ ان کا بھی خیال رکھنا ہے، ان کا بھی انجوائے کرنا ہے، اور پاکستان شاہد افریدی کو تو ہر کوئی انجوائے کرتا ہے؟
ہاں نہیں نہیں بالکل، شاہد افریدی کی تو بات ہی کچھ اور ہے، اس کا ہر کوئی
جانتا ہے، اور افریدی کی بات،
بٹ آف کورس جب اپنی ٹیم کے خلاف کھیل رہا ہو تو
کسی پاکستانی جو کرکٹ لور ہے ان سے بات کرائیے اور بتائیے۔
بالکل بالکل، یہ ہمارے ساتھ وسیم جاوید ہے جنہوں نے،
وسیم بنگش جی،
وسیم نے اہتمام کیا ہے، بڑی اسکرین لگائی ہے، حلوہ پوری کا انتظام کیا۔ تو وسیم، جب بھی پاکستان انڈیا کا میچ ہوتا ہے، آپ لوگ اس طرح کے ایونٹس کرتے ہیں جس میں کمیونٹی بیٹھتی ہے، تو کیا کیا فیلنگ کیا ہوتی ہے؟
بس ہم یہی کوشش کرتے ہیں، ایک ہی دن ہوتا ہے جس میں پاکستان انڈین گیٹ ٹوگیدر ہو جاتے ہیں اور ایک انجوائمنٹ ہوتا ہے، اور کوشش کرتے ہیں ہم سب مل کے انجوائے کریں، میچ جیتیں اور اپنی ٹیم سے واپس کریں۔
وسیم تو بہت ایموشنل ہے، ثاقب کرکٹ کے بارے میں پوچھیے، اگر آج انڈین فرینڈس بھی ان کے پاس بیٹھے ہیں، اگر ہار گیا تو کیا ریئیکشن ہوگا؟
اگر پاکستان آج ہار جاتا ہے تو پھر کیا ہوگا؟
ان شاء اللہ امید تو یہی ہے جیتے گا، آگے قسمت کی بات ہے، اور آگے پھر دو۔
بہت شکریہ ثاقب، آپ نے ہمیں وہاں سے اپڈیٹ کیا، اور گڈ لک ہمارے انڈین فیلوز کو بھی اور پاکستانی کرکٹ لورز کو بھی، دیکھیں کرکٹ اچھی ہونی چاہیے۔ اسٹوڈیو میں ہمارے ساتھ ہیں مدیحہ انور چودھری، اور مدیحہ اور میں ایک فیس بک لائیو وائس آف امریکہ کی سوشل میڈیا اکاؤنٹ سے، فیس بک اکاؤنٹ سے وہ بھی کر رہے ہیں کرکٹ کے اوپر، اور مدیحہ بہت کھین اور بہت زبردست اینالسٹ ہیں اسپورٹس کی، اور بڑی ریئر ہوتی ہیں خواتین آج کل، ویسے ہمیں کمنٹری میں بھی خواتین کی آواز سننے کو ملتی ہے، لیکن میں ایک اور انٹروڈکشن کرا دوں، ڈاکٹر کاشف سہیل انصاری بھی ہمارے ساتھ موجود ہیں، وہ بھی بڑے زبردست کرکٹ پینڈٹ ہیں، اور ان کرکٹرز کے ساتھ ذاتی جو ان کے مراسم ہیں تو ان کے پاس وہ باتیں بھی ہوتی ہیں جو ہمیں نہیں معلوم ہیں۔ ڈاکٹر کاشف، آپ کا بھی بہت شکریہ۔ مدیحہ، میچ پاکستان 60 for 2، 11.4 اوورز، اور اس کے بعد پاکستان کے پاس 6.2 اوور باقی ہیں، کتنا ٹارگٹ آپ ایکسپیکٹ کرنی ہے، اور اس وکٹ پہ کتنا ٹارگٹ آپ کے خیال میں مناسب رہے گا، پاکستان کی بالنگ ڈیفینڈ کر سکتی ہے؟
مجھے لگتا ہے کہ کم از کم 60-70، اگر 130-140 تک بھی یہ پہنچ جائیں، جو کہ بہت مشکل لگ رہا ہے،
ایک آؤٹ ہو چکے ہیں،
ये पेयर बहुत अच्छा था, सारी उम्मीदें इनसे थी, लेकिन ये कि अगर अभी भी 60-70 बना रहे हैं, 130-140 बहुत अच्छा स्कोर होगा जिसको ये डिफेंड कर सकेंगे, क्योंकि मुझे लग रहा है कि जो न्यूजीलैंड और इंडिया का मैच हुआ था, हो सकता है उसकी रिपीट टेलीकास्ट हो जाए, जिस तरह से विकेट हमने आज देखी है वो बिल्कुल।
लेकिन आपको लगता नहीं न्यूजीलैंड के पास तो बड़े जेन्युइन स्पिनर थे, एक से ज्यादा स्पिनर थे, पाकिस्तान ने आज जो एक तरह से ये मैं तो कहूंगा कि बड़ा ट्रम्प कार्ड खेला है और शायद उसके फेवर में ना जाए, समी को शामिल करना और इमाद वसीम को ड्रॉप करना, मीडियम पेसर्स को पाकिस्तानी अब भी अच्छा खेल रहे हैं लेकिन स्पिनर्स के सामने प्रॉब्लम हो रहा है।
स्पिनर्स को आप देखिए, आज शर्जील हमारे बिल्कुल ही नहीं खेल सके स्पिनर, स्पिन को अश्विन की बारी के ऊपर ऑलमोस्ट मेडन ओवर्स दिए, दो रन तीन तीन रन हुए, बैकफायर कर सकता है ये डिसीजन असद, ये जो इमाद वसीम को ना खिलाना है, आपको क्या लगता है क्यों इतनी गलत इन्होंने रीड
किया? ये डॉक्टर काशिफ से पूछ लेते हैं। डॉक्टर काशिफ आपका बहुत शुक्रिया, आपने हमें ज्वाइन किया है, आपको क्या लगता है ये क्या कहना चाहिए कि ये खूबसूरत फैसला किसका होगा? वकार यूनिस का होगा, शायद अफरीदी का होगा, ये आज इमाद वसीम को ड्रॉप करना, हालांकि आज की विकेट शायद उनके लिए सबसे ज्यादा साजगार थी।
आप बिल्कुल सही कह रहे हैं, ये फैसला दोनों वकार और शाहिद दोनों का है और ये बात कल से इनके हाथों में खुजली हो रही है इसको खिलाने की, और मेरी अकल से बाहर है कि जब एक लड़का इतनी उम्दा बॉलिंग कर सकता है बांग्लादेश के गेम में तो उसको क्यों ड्रॉप करोगे, रिगार्डलेस के पिच कैसी है, उसके अंदर वो बैट्समैन भी है, वो फील्डर भी है, वो बॉलर भी है, ये इस तरह के जो बेतुके फैसले हैं सिर्फ पाकिस्तान टीम मैनेजमेंट कर सकती है।
एग्जैक्टली, और ये भी कोई ये मिथ भी दूर हो जानी चाहिए, ये भी मैं कहूंगा कि मिथ है कि अगर कोई ये समझता है, यकीनन ये बड़ी टिपिकल स्टीरियोटाइप अप्रोच होगी कि चूंकि इंडिया की टीम इंडिया के बैट्समैन स्पिनर्स को अच्छा खेलते हैं तो स्पिनर ड्रॉप कर दो, हालांकि उनके सामने पिछला मैच भी है जिसमें न्यूजीलैंड के स्पिनर्स नहीं उनको प्रॉब्लम में लेके आए थे, तो आज इमाद वसीम का ड्रॉप होना मुझे बैटिंग में अभी तक जो बाजार बड़े कम स्कोर है लेकिन इसमें मुझे अभी भी लग रहा है कि ये कोई बुरा स्कोर नहीं है, जैसे मदिया ने कहा मदिया 140 एक्सपेक्ट कर रही है, 120 भी मेरे नजदीक 18 ओवर्स के अंदर बुरा स्कोर नहीं होगा। डॉक्टर काशिफ आपके ख्याल में इस विकेट पे कितना स्कोर मिनिमम आपके ख्याल में पाकिस्तान की बॉलिंग
125 से कम पे पाकिस्तानी गेम नहीं बचा पाएगा हरगिज भी नहीं, क्योंकि इस तरह के स्पिनर्स पाकिस्तान के पास नहीं है। और मैं फिर ये कहूंगा अभी असद, ये विकेट T20 की विकेट नहीं है, ये मजाक है T20 के साथ, इस तरह की विकेटें बना करके, और तीन स्पिनर इन्होंने भी, इंडिया ने भी गलती की है, एक अपने स्पेशलिस्ट स्पिनर को छोड़ दिया इन्होंने, लेकिन उसके बावजूद तीन इनके पास ऐसे स्पिनर हैं जो गेम चेंजर्स हैं, अश्विन भी इनके पास है, इनके पास जडेजा भी है और इनके पास युवराज भी है, सुरेश रायना भी है, बल्कि चार है, लेकिन इस तरह की,
और इवन सुरेश रायना तो छठे बॉलर होते हैं, आज सुरेश रायना ने भी बड़ा कंटेन किया है,
क्रिकेट लवर्स के साथ भी आती है
जी, सुरेश रायना तक ने कंटेन किया है, वो इनके सिक्स्थ बॉलर कंसीडर होते हैं, लेकिन जिस तरीके से उनका गेंद स्विंग टर्न हो रहा था अनबिलीवेबल, नाकाबिल कहना चाहिए कि बिल्कुल वो खेलने के काबिल ही नहीं था, मुश्किल
बहुत मुश्किल हो रही
थी, अनप्लेबल था।
आपको क्या लगता है उस्ताद, आफरीदी और शुएब है हमारी साइड के ऊपर जो के स्पिन करते हैं, कितना साजगार होगा?
लेकिन दोनों वो कोई बड़े टर्नर नहीं है, आफरीदी और शुएब को अगर देखो उनका मवाजना उनके साथ करें, वो उनके पास वेरिएशन है, अफरीदी के पास वो स्लो कर सकते हैं, तेज कर सकते हैं, लेकिन वो बड़ा गेंद को ज्यादा स्पिन नहीं करते हैं, तो अब ये देखना होगा स्पेशली अगर वो बड़ी पेस के साथ करते हैं और विकेट कुछ ओवर्स के बाद और अगली इनिंग में थोड़ा स्पॉट जिसकी तवक्को भी है कि थोड़ा स्पॉट बिहेव करने लगती है तो पाकिस्तान के लिए नेचुरल प्रॉब्लम होगा। हमारे साथ साकिब एक बार फिर वहां से रेस्टोरेंट से मौजूद है जहाँ पे इंडिया पाकिस्तान कम्युनिटी के लोग मिलकर ये मैच देख रही है और वो कुछ अपडेट करना चाहते हैं। जी साकिब बोल रही हो जी, साकिब बोल रही हो
जी, आप देख रहे हैं गोल बज रहा है मेरे सामने और इस वक्त एक स्क्रीन है जहाँ से आप इसको देख सकते हैं कि जोशों खरोश लोगों का बढ़ता जा रहा है और लोग आप मेरे पीछे देख सकते हैं, लेकिन अफरीदी के आउट होने पर काफी अफसुर्दगी है इस वक्त यहाँ, तो होपफुली के जो है मैच अच्छा होगा और आखिर में जाके कुछ फंसेगा, तो बहुत सी उम्मीदें लगा के लोग बैठे हुए हैं और आप
और ये आउट, ये पहला दिखा रहे हैं गालबन अफरीदी का आउट होना। साकिब बहुत शुक्रिया। डॉक्टर काशिफ सुहेल साहब ये बताइएगा कि बैटिंग ऑर्डर जो रहा अफरीदी का ऊपर आना, वो तो खैर आना भी चाहिए था, लेकिन जिस तरह से गेंद टर्न हो रहा था, अगर उमर अकमल को वहाँ पे भेज दिया जाता तो ये बेहतर ना होता कि वो थोड़ा इनिंग को बकायदा ड्राइव करते, किसी जानब गाइड करके ले जाते और फिर आखिरी 4-5 ओवर्स में शायद अफरीदी ज़्यादा साजगार रहते?
देखिए बात ये नहीं है कि वो, ये हमेशा ये होता कि अगर ऐसा हो जाता अगर वैसा हो जाता, लेकिन आफरीदी ने आज बहुत अच्छा फैसला किया ऊपर आकर, इससे अंदाजा ये होता है कि ड्रेसिंग रूम में आफरीदी के कॉन्फिडेंस और टीम का कॉन्फिडेंस आफरीदी पर है, ये अच्छी बात है ऊपर आना शायद आफरीदी, लेकिन बॉलिंग जो हो रही थी दुनिया का कोई बैट्समैन भी विकेट पर सर्वाइव नहीं कर सकता था, तो मेरा ख्याल है कि ये ज्यादती है कि हम शिकायत करें या हम उंगली उठाएं आफरीदी पे या उमर पे, उमर भी स्पिन का कोई बहुत बड़ा खिलाड़ी नहीं है, और जो स्पिन हो रही है ना ये स्पिन नहीं है, ये ड्रामा है,
ये ड्रामा है कह रहे हैं,
ये मजाक है। इस तरह की विकेटें बना करके तो लोग यकीन मानिए कि प्रैक्टिस पिचों पे बॉलिंग बैट्समैन को बैटिंग नहीं कराते, ढाई फिट की जो गेंद टर्न हो रहा है, यानी ये हंस रहे हैं लड़के खड़े होकर वहाँ पे, इस तरह से नहीं होता।
ये तो मुझे बेंगलोर का वो एक टेस्ट मैच याद आ रहा है, अगरचे वो पाकिस्तान ने जीता था बेंगलोर का टेस्ट मैच, लेकिन बड़ी स्पोर्टी विकेट होती है जब ये इंटरटेनिंग क्रिकेट है, तो इस विकेट पे यकीनन बहुत सारे सवाल उठाए जाएंगे, लेकिन अल्टीमेटली जो जीतेगा वही जीतेगा। मधिया आपको क्या लग रहा है, अगरचे बहुत कबलज वक्त है, लेकिन क्या पाकिस्तान आज कोई तारीख बदल सकता है? बजायर जो उम्मीदें थी, जो मोमेंटम था, वो वक्त के साथ साथ थोड़ा
दम तोड़ता नजर आ रहा है। लेकिन देखिए, मुझे आज ये चीज बहुत अच्छी लगी, जैसे आप लोगों ने भी डिस्कस किया कि आफरीदी ऊपर आए, अमूमन हमने देखा कि वो इतना बहादुरी वाला डिसीजन उन्होंने नहीं किया, तो मुझे लग रहा है कि शायद बॉडी लैंग्वेज, जो आफरीदी बहुत ज्यादा ये लफ्ज इस्तेमाल करते हैं, शायद दूसरी बारी के अंदर जब आएंगे और हमारी टीम की एक अगर एक यूनिटी दिखाई देना, अगर ये दिखाई दे कि नहीं जी इन्होंने फाइट किया है, तो आप भूल जाते हैं कि अच्छा यार फाइट करके आपने मैच हारा है, लेकिन आप कुछ स्कोर लगाइए और उसके बाद आप फाइट कीजिए और फिर देखिए कि क्या होता है।
एग्जैक्टली, बेशक डॉक्टर काशिफ सही कहते हैं 125-130 स्कोर होगा, लेकिन जिस तरीके से विकेट स्पिन हो रहा है और पाकिस्तान के स्पिनर्स ने भी अगर गेंद को स्पिन कराया, शोएब करा सकते हैं, अफरीदी गालबन इतनी ज्यादा स्पिन नहीं करा सकते।
अगेन मुझे लग रहा है कि आज स्पिनर्स का इतना कमाल नहीं था, बॉल टर्न ही इस तरह से हो रहा है कि अगर आप थोड़ी सी भी कोशिश करेंगे तो
अनप्लेबल है, अनप्लेबल है, तो इसलिए पाकिस्तान की बैटिंग को खासतौर पे इसमें धचका लग सकता है। डॉक्टर काशिफ, आज पाकिस्तान जीतने के इम्कान कितने, अगर हम आपके पास परसेंटेज में आए तो?
पाकिस्तान के 25%, इंडिया के 75%, और गेंद खाली स्पिन नहीं कर रहा है, गेंद इस वक्त रुक के आ रहा है, ये डबल पेस विकेट है। T20 में सिर्फ दो दफा डबल पेस विकेट बनी है वर्ल्ड कप के अंदर, एक दफा बनी थी इंग्लैंड में और एक दफा बनी थी ये बांग्लादेश में, मुझे आज तक याद है, और उसके ऊपर स्कोर 115-120 से ज्यादा नहीं होता। आज अगर पाकिस्तान 100 क्रॉस कर ले तो भी बड़ी बात है, बहुत बड़ी बात है अगर 100 भी क्रॉस कर ले, और वो 100 भी इंडिया के लिए मुश्किल होगा क्योंकि प्रेशर इंडिया पे है और सेकंड बैटिंग इंडिया करेगा। अगर गेंद स्विंग और सीम हुआ, क्योंकि अभी भी क्लाउडी कंडीशंस हैं और आमिर और समी की गेंद स्विंग होगी, और अगर हुआ तो फिर इंडिया के लिए मुश्किल हो जाएगा, लेकिन लगता है ये 75% इम्कान है कि इंडिया जीत जाएगा।
लेकिन एक बात है मदिया, मुझे ये लगता है कि यहाँ पे जो मीडियम पेसर्स हैं उनको हेल्प मिली है, स्पिनर्स को मिल रही है, पाकिस्तान के पास पेसर्स हैं, फास्ट बॉलर्स हैं, वहाब हैं, समी हैं, ये देखना पड़ेगा कि उनको क्या रिस्पॉन्स मिलता है विकेट से भी और एनवायरमेंट से भी, और ये बड़ा इस बात के इम्कान है कि उनको शायद ये विकेट ज्यादा सपोर्ट ना करे, उनके लिए गेंद अगर सीधी रहती है, अगर वो स्विंगिंग यॉर्कर नहीं मार सकते तो फिर यकीन कीजिए उनके लिए शायद ये कोई बड़ा अच्छा दिन साबित नहीं होने वाला, समी और वहाब दोनों के लिए, और दोनों को एक जैसे बॉलर है, मुझे राइट लेफ्ट का ही फर्क नजर आता है कि 145 पे गेंद करते हैं और थोड़ा कम इस्तेमाल करते हैं बहुत सारे,
मतलब वो वही बात जो हमने कहा कि जो आप स्मार्ट क्रिकेटर्स, हमारे पास स्मार्ट बॉलर्स आई गेस सिर्फ आमिर हैं, आमिर को स्ट्राइक करना चाहिए। दूसरी बात ये अगेन जो हमने पहले डिस्कस किया है कि इमाद वसीम वाला डिसीजन मुझे लग रहा है कि बैकफायर करेगा, दुआ कर सकते हैं एट दिस स्टेज, कुछ भी और नहीं किया जा सकता कि होपफुली हमारे लिए भी चीजें इतनी साजगार हो जिस वक्त हम इंडियन बॉलर्स के लिए देख रहे हैं।
काशिफ ये तो तय है कि ये मैच हारने के बावजूद भी अगर पाकिस्तान, ये तो खैर बहुत कबल इस वक्त है इंडिया का हारना या पाकिस्तान का हारना, लेकिन जो तय है अगर इंडिया हार जाता है तो उसके लिए इवेंट में अपना अपने आप को मौजूद रखना बहुत मुश्किल हो जाएगा। मैं आपके साथ अपनी कुछ गुफ्तगू का वारा दूँ तो अगर ये बहुत सारी क्रिकेट जो कमर्शियल हो चुकी है, क्या ये एंगल भी बड़ा इंपॉर्टेंट नहीं है कि इंडिया उसको रहना होगा इस इवेंट में, अगर इस टूर्नामेंट के अंदर जान रखनी है तो क्या ये फैक्टर भी कहीं पे कुछ रोल प्ले कर रहा है?
100% रोल प्ले कर रहा है, क्योंकि अप्रैल में इनकी IPL है और इंडिया का टूर्नामेंट से बाहर जाने का मतलब है कि कमर्शियल्स, एंडोर्समेंट और हर तरह की सपोर्ट, हर तरह का पैसा उस टूर्नामेंट से बाहर चला जाएगा। ये बात मैंने कल भी की थी एक स्टेशन के ऊपर और ये बात आज भी मैं कर रहा हूं, क्योंकि इंडिया का इसमें मौजूद रहना उतना ही जरूरी है जितना कि इस टूर्नामेंट का मुकम्मल होना। यकीन मानिए कि ये सारा पैसे का गेम है और अगर इंडिया आज हार गया तो क्राउड का और एंडोर्सर्स का और कमर्शियल्स का और हर तरह की एक्टिविटीज जो है ना वो स्लो डाउन की हो जाएंगी और ये होने नहीं देगी।
लेकिन पाकिस्तानी टीम भी उसका भी तो बहुत कुछ दाव पे लगा है, मुसलसल हारी है और फिर बाकी उसके जो मैचेस हैं वो न्यूजीलैंड और ऑस्ट्रेलिया के खिलाफ हैं। आज का मैच जीतना उसके लिए भी बहुत जरूरी है क्योंकि निस्बतन एक वो बैलेंस टीम के साथ या अपनी हमपल्ला टीम के साथ खेल रही है।
जी बिल्कुल सही, बहुत जरूरी है, लेकिन पाकिस्तान फिर भी ब्रीदिंग रूम में बैठा हुआ है, इंडिया के पास कोई ब्रीदिंग रूम नहीं है। अगर आज इंडिया हार गया तो टूर्नामेंट से 90% चांस है कि बाहर हो जाएगा, जो इंडियन क्राउड के लिए, इंडियन मीडिया के लिए और टूर्नामेंट और ICC के लिए शायद माली तौर पर इंतहाई नुकसानदेह साबित हो।
मदिया परसेंटेज में आइएगा, बिल्कुल आखिरी हमारे पास मिनट है, कितने परसेंट दे रही है दोनों टीमों को इस वक्त की कंडीशन के मुताबिक?
मैं कहूंगी 60% इंडिया 40% पाकिस्तान, मुझे अभी भी बहुत उम्मीद है और उम्मीद ही है, दुआ कर सकते हैं।
कल का जो एनालिसिस था उसमें मैंने 51 बड़े नैरो मार्जिन से इंडिया को दिया था और 49 पाकिस्तान को, लेकिन इस वक्त मेरा ख्याल है कि ये बात 55 और 45।
लेकिन असद अगेन अगर 100 110 से ऊपर चले गए तो फिर
इसी रेफरेंस में कह रहा हूँ। बहुत शुक्रिया आपका मदीहा, आपने स्टूडियो में ज्वाइन किया हमारे साथ, साकिब इस्लाम एक रेस्टोरेंट से वो हमें अपडेट करते रहे और डॉक्टर काशिफ सुहेल अंसारी वो हमारे साथ ह्यूस्टन से मौजूद रहे। तमाम मेहमानों का बहुत शुक्रिया और इसके साथ ही हमारा आज का ये प्रोग्राम अपने इख्तिताम को पहुंचता है। हमारी प्रोडक्शन टीम को और असद हसन को इजाजत दीजिए, अल्लाह हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।